मुक्ति को मार्ग,
मुक्ति को मार्ग ये सुन बाबे की बासनालय सत्यार जीवन होने दे हूँ स्वर्ग मजानालय स्वर्ग मजानालय स्वर्ग मजानालय।
नमस्कार प्रिय श्रोता, अब एकैछिन पछि बाइबल अध्ययन गर्नेछौ। आशा र विश्वास गर्दछौ निश्चय नै यसद्वारा आशिषित हुनुहुनेछ। त आउनुहोस् मनको तयारी र प्रार्थनाको वातावरणमा परमेश्वरको वचन अध्ययन गरौं।
आउनुहोस् मित्र, छोटो प्रार्थनाको साथ आजको वचन अध्ययनलाई पनि हामी आरम्भ गरौँ। प्रभुजी, हामी धेरै धेरै धन्यवाद दिन्छौँ तपाईँलाई। तपाईँले हामीलाई यो सुवर्ण मौका दिनुभएको छ ताकि हामी तपाईँको वचनबाट अध्ययन गर्न सकौँ, मनन गर्न सकौँ र आफ्नो व्यावहारिकताको जीवनमा लागू गरिकन तपाईँ प्रभुको महिमा गर्न सकौँ। हामीलाई आज सिकाउन गइरहनु भएको छ, हामीलाई विशेष कुराले हाम्रो हृदयलाई तृप्त गराउन गइरहनु भएको लागि माग्छु। आमेन। मित्र, आज हामी बाइबल अध्ययन सपन्या 3:9-20 पदबाट देख्न गइरहेका छौँ। अनि आजको हाम्रो विषय हो सम्पूर्ण दण्डहरू न्यायहरू हटाइयो र राज्य स्थापित गरियो। अहिले हामी अन्धकारदेखि दिनतिर आइरहेका छौँ, उज्यालोतिर आइरहेका छौँ र हामी ती आशिषहरूको देख्नेछौँ जुन सञ्चय गरिराखिएका छन्। साना पुस्तक सपन्याको सम्बन्धमा आँधी तुफान खत्तम भएको छ। यो पुस्तक अन्धकारसँग र दण्डसँग आरम्भ हुन्छ। यो अध्यायको पहिलो भाग जुन यरुसलेमको सहरको दण्डसँग आरम्भ हुन्छ, जुनको बारेमा पढ्न लगभग अति नै डरलाग्दो सुनाइ पर्दछ। यो अति नै डरलाग्दो भयङ्कर छ। जब तपाईँ महाक्लेश अवधिको तस्विरतिर आउनुहुन्छ, जब परमेश्वरले सारा राष्ट्रहरूलाई दण्ड दिनुहुनेछ, जब तिनीहरूलाई त्यस आखिरी अन्तिम दिनमा जकरिया 14:1-3 पद अनुसार यरुसलेमको विरुद्ध जम्मा गरी ल्याइँदछ। सपन्याको पुस्तकमा हामीले दुई प्रकारका दण्डहरूको देख्यौँ। त्यहाँ परमेश्वरका आफ्नै जनहरूमाथि परमेश्वरको दण्ड छ जुन सधैँ ताडना हुन्छ। हेब्रू 12:6 पदले भन्छ, जसलाई प्रभु प्रेम गर्नुहुन्छ उसलाई ताडना दिनुहुन्छ, अर्को शब्दमा उहाँले तालिम र अनुशासन दिनुहुन्छ। त्यसपछि परमेश्वरले अविश्वासी संसारलाई पनि दण्ड दिनै पर्छ। यो नै दण्डको तस्विर हो जुन हाम्रो सामने यस सानो पुस्तकमा छ। यो सपन्याको पुस्तक चाहिँ समुद्रिक आँधी तुफान र वर्षमा नदीको बाढ र पृथ्वीको भूकम्प र ज्वालामुखी विस्फोट जस्तै हो। यी सबै कुरालाई एउटैमा भेरिएको छ। जब तपाईँ यस पुस्तक पढ्नुहुँदा तपाईँ विचार गर्नुहुँदो हो परमेश्वरले आफ्ना जनहरूलाई घृणा गर्नुहुन्छ र उहाँले मानव जातिलाई घृणा गर्नुहुन्छ। तपाईँ सोच्नुहुँदो हो उहाँ प्रतिशोधी, क्रूर, निर्दय, निष्ठुर हुनुहुन्छ कि उहाँसँग कुनै मनोभावना, फिलिङ छँदै छैन, कुनै दया माया छैन। तर मैले यस पुस्तकको परिचय दिँदा भनेको सानो कथाको सपन्याको सन्देशलाई नमुनासहित स्पष्ट पार्दछ। मतलब मैले यस पुस्तकको परिचय भागमा दिएको सानो केटीको कथाले यो सपन्याको सन्देशलाई नमुनासहित स्पष्ट पार्दछ। त्यो त्यस मानिसको कथा थियो जसले आफ्नो सानो छोरीलाई, केटीलाई रातको अन्धकारमा आफ्नो हातमा लिए र घरबाट कुनै जग्गामा चाँडो चाँडो हतार हतार गरेर लगे। यस्तो देखिँदथ्यो मानव उसले बच्चीलाई अपहरण गरिरहेको थियो। यो भएन कुरा थियो। जब उसले फेरि त्यस सानो केटीलाई अर्को मानिसको हातमा सुम्पिदिए जसले छुरी टिपेर उसको पेटमा निर्दयतासँग, निष्ठुरतासँग चिडफाड गर्न लागे, तर जब तपाईँ त्यस सम्पूर्ण कथाको बारेमा जान्नुहुन्छ मित्र, तपाईँले यो कुराको पत्ता लगाउनुहुनेछ कि त्यो मानिस त्यस सानी केटीको प्रिय पिता थियो। उसको आफ्नै त्यो सानी प्यारी छोरीलाई अपेन्डिसिटिसको रोगको आक्रमणले सताइरहन्थ्यो। अपेन्डिसिटिस भनेको चाहिँ पेटमा आन्द्रा नेरी मासु पलाउने रोग हो, जुन फुटेपछि मानिस बाँच्न साह्रो पर्दछ, र त्यस रोगबाट मुक्ति चाहिँ खालि अपरेसन वा त्यस मासुको भागलाई काटेर फ्याँक्नु हो। मित्र, त्यस सानो केटीको चाहिँ अति नै गम्भीर अपेन्डिसिटिस भएकोले गर्दा त्यो असहनीय भइरहेको थियो, अति नै दर्द भइरहेको थियो। त्यसकारण रातमा उठेर रोइरहेको देखेर तिनको पिताले तिनलाई आधा रातमा उठाएर हस्पिटलमा लगे र त्यहाँ अर्को डाक्टरको हातमा दिए, जसले छुरीले अपरेसन गर्यो। मित्र, हरेक कुरा दया कोमलतामा गरिएको थियो। आज हामी पत्ता लगाउँछौँ कि हाम्रा महान डाक्टर, हाम्रो परमेश्वर प्रभु आफूले प्रेम गर्ने आफ्ना जनहरूलाई लिनुहुन्छ, आफ्ना सन्तानहरूलाई लिनुहुन्छ र अपरेसन गर्ने टेबलमा राख्नुहुन्छ। यदि त्यहाँ कुनै किसिमको पापरूपी अपेन्डिसिटिस वा पापरूपी क्यान्सर हाम्रो जीवनमा छ भने दण्डमा पनि परमेश्वर प्रेम हुनुहुन्छ। जब उहाँले उद्धार नपाएकाहरूलाई दण्ड दिइरहनु भएको हुन्छ वा जब उहाँले आफ्नै सन्तानहरूलाई दण्ड दिइरहनु भएको हुन्छ, परमेश्वर अझै प्रेम हुनुहुन्छ। कुनै दिन हामी रहेको यो संसारमा अति नै अन्तिम पर्दा आइरहेको छ। मानिसको सानो दिन पूरा हुनेछ र दण्ड पापमा गुमेका निन्दित मानव जातिको लागि आउनेछ, तर परमेश्वरले आफ्ना सन्तानहरूलाई पुनस्थापन गर्नुहुनेछ र हामीले पत्ता लगाउनेछौँ कि हामीले यस संसारमा जे जति दुःख कष्ट सयौँ, वास्तवमा अर्को भेष परिवर्तनमा त आशिषको कुरो पो थिएछ। म अर्को कथाको बताउनेछु, त्यो चाहिँ सत्य कथा हो। यो चाहिँ त्यो केटाको कथा हो जो स्कुल बोर्डिङमा घरबाट टाढा रहेर पढिरहेका थिए र उसको निम्ति त्यहाँ रहन कठिन भयो। त्यहाँका पाठहरू लेसनहरू कठिन थिए र उसलाई गृह विरही, जुनलाई हामी अङ्ग्रेजीमा होमसिक भन्छौँ, त्यो लाग्यो। अनि उसले आफ्नो पितालाई पत्रमा लेखे, पिता, यहाँ अति नै कठिन छ, गृह कार्यहरू अति नै कठिन छन्, खानपान रहनसहनका सुताइ उठाइ हरेक कुराको नियम अति नै कठिन छ, मलाई गृह विरही भएको छ, मलाई होमसिक भएको छ, म घरमा वापस आउन चाहन्छु, प्लिज चाँडै आएर मलाई लिएर जानुहोला। पिताले उत्तरमा एउटा पत्र पठाए त्यस छोरालाई, जुन कठोर खालको पत्र थियो, जुनमा उसले भने, तिमी त्यहाँ नै रह, त्यहाँ नै बस र अझ कठिन साथ धेरै मेहनत गर्दै पढ, आफ्ना कामहरूलाई आफैमा व्यावहारिकतामा लागू गर। जब त्यस केटाले त्यो पत्र पायो, उसले सोच्यो कि मलाई लाग्दैन कि मेरो पिताले मलाई प्रेम गर्नुहुन्छ, मेरो पिताले मलाई प्रेम गर्नुहुन्न, नत्र प्रेम गर्नुभए म जुन प्रकारको कठिनाइमा यातनामा भएर यहाँ गुजरिरहेको छु, उहाँले मलाई तुरुन्तै घरमा बोलाउनु हुने थियो, मेरो दशा देखेर निश्चय नै उहाँ मलाई प्रेम गर्नुहुन्न। मित्र, हामीसँग पनि स्वर्गीय पिता हुनुहुन्छ, जसले हामीलाई भन्नुहुन्छ, तिमी त्यहाँ नै जीवनको स्कुलमा रह, बस, म तिम्रो निम्ति एक स्थानको तयार गरिरहेको छु र म तिमीलाई त्यस स्थानको निम्ति तयार गरिरहेको छु। मित्र, त्यस कुरालाई मनमा लिएर आउनुहोस्, यो सपन्याको अन्तिम अनुच्छेदतिर लागौँ। सपन्या 3:9 पदमा भनिएको छ, त्यस बेला देश देशका मानिसहरूका ओठ शुद्ध पार्नेछु र तिनीहरू सबैले परमप्रभुको नाउँको पुकार गरून् र कानमा कान मिलाएर उहाँको सेवा गरून्। मित्र, परमेश्वरसँग टाढा दूरीमा खास उद्देश्य छ। हामी यसको पुरा यस खण्डभरि पत्ता लगाउनेछौँ किनभने अहिले हामी ज्योतिमा छौँ, हामी कति पनि दण्डको अन्धकारमा छैनौँ, हामी कति पनि परमप्रभुको दिनमा छैनौँ जुन रातमा अन्धकारमा आरम्भ हुन्छ। सूर्य अहिले उदय भएको छ र ज्योति पूरा मानव जातिमाथि चम्केको छ। त्यस बेला देश देशका मानिसहरूका ओठ शुद्ध पार्नेछु। यहाँ यस कथनको मतलब चाहिँ फोहोर मैला लागेको ओठ वा मुख होइन, जुनको शुद्ध गर्न आवश्यक छ, धुन आवश्यक छ। तर त्यसको मतलब कति पनि ईश्वर निन्दा सुनिने छैन बस त्यही हो। त्यसको मतलब त्यस समयमा कति पनि मानिसहरूको मुखबाट ईश्वर निन्दा सुनिने छैन, त्यहाँ कुनै छाडा शरमको कुवचनहरू बोलिने छैन, भाषा अति नै धेरै शुद्ध निर्मल हुनेछ। मित्र, आज तपाईँ धेरै मानिसहरूको मुखबाट त्यस्ता भाषा त्यस्तो वचन सुन्नुहुन्छ जुनको बोल्नलाई त के सुन्नलाई पनि लाज मर्दछ। जब तिनीहरूले बोल्न लाग्छन् नि त्यहाँबाट तुरुन्तै हटिजाँदा नै उक्तम हुनेछ। मित्र, स्वर्गीयमा अति नै शुद्ध भाषा हुनेछ। स्वर्गीय विचारमा, बोली वचनमा, व्यवहारमा शुद्ध हुनेछ। तर परमेश्वरले कुनै दिन सबै मानिसहरूका ओठलाई शुद्ध गर्न गइरहनु भएको छ र तिनीहरू सबैले परमप्रभुको नाउँको पुकार गरून् र कानमा कान मिलाएर उहाँको सेवा गरून्। त्यस दिनमा परमेश्वरको विरुद्ध कुनै विद्रोह हुने छैन। स्वर्गीय वास्तवमा रहनलाई अति नै सुन्दर स्थान हुन गइरहेको छ। वास्तवमा भन्नु नै पर्दा त्यो महिमित स्थान हुन गइरहेको छ र तपाईँले त्यहाँ आसपासमा निर्मल वचनका असल र अति नै भला छरछिमेकीहरू पाउन गइरहनु भएको छ। दश पदमा हामी पढ्दछौँ, यस प्रकार लेखिएको छ, कुशका नदीहरूको पारीबाट मेरो आराधना गर्नेहरू, छरपट्ट भएका मेरा प्रजाले मेरो निम्ति भेटी ल्याउनेछन्। यो शास्त्रको पदको विभिन्न तरिकामा अनुवाद गरिएको छ वा अर्थ खुलाइएको छ र यसको लागि केही अर्थ खुलाइहरूको पनि म पेश गर्न चाहन्छु। एउटा अर्थ खुलाइ यो हो कि करारको सन्दुक कुशमा छ र त्यस दिनमा चाहिँ त्यसको यरुसलेममा भेटीको रूपमा ल्याइनेछ। मलाई लाग्दैन कि त्यो नै कुरा यहाँ सपन्याको दिमागमा वा मनमा छ। अनि अर्को समूहहरूले चाहिँ कुश वा इथोपियामा एउटा कुल वा जनजातितिर हाम्रो ध्यान खिच्दछन् जसलाई फलसासको रूपमा जानिँदछ त्यहाँ, जुन उही एउटै मूलबाट आउँदछ, जस्तो कि पलेस्ती शब्द आउँदछ जुनको अर्थ बसाई सराई हो वा बसाई सराई गर्ने वा एक ठाउँदेखि अर्को ठाउँमा सरिरहने। तिनीहरू दावी गर्दछन् कि तिनीहरू आफ्ना प्रारम्भिक मूलको पछाडि इसरायल कहाँ गएर खोजेर निकाल्न सक्छन् कि तिनीहरू इसरायलीहरू थिए। यो तर्क गरिन्दछ कि तिनीहरू नै यहाँ उल्लेखित छरपट्ट हुने मानिसहरू हुन्। अनि धेरैले विचार गर्दछन् कि यो पदले संसारका राष्ट्रहरूबाट साँचो मन परिवर्तन साथ प्रभुमा विश्वासमा आउनेहरूको संकेत गर्दछ, जसले जताततै छरपट्ट छरिएर रहेका यहुदीहरूलाई तिनीहरूका मुलुकमा परमप्रभुको निम्ति भेटीको रूपमा ल्याउनेछन्। तर मेरो मित्र, विचार चाहिँ यो हो कि कुश हजार वर्षीय राज्य युगमा प्रवेश गर्नेछ। त्यो मेरो विचार हो अनि त्यो नै हाम्रो निम्ति देख्नलाई महत्त्वपूर्ण कुरो हो। तिनीहरूले ल्याउने भेटी वा बलि ख्रिस्ट स्वयंको बलिदान हो। अर्को शब्दमा तिनीहरू उहाँको उद्धारको ग्रहण गर्दै आउनेछन्। अनि एघार पदमा हामी पढ्छौँ, त्यस दिन म प्रति गरेका तेरा सबै दुष्टैको कारण तँलाई शर्म पर्ने छैन, किनभने आफ्नो घमण्डमा खुसी हुनेहरूलाई यस सहरको बीचबाट म निकाल्नेछु। मेरो पवित्र डाँडामा त फेरि कहिले अहंकारी हुने छैनस्। मित्र, परमेश्वर यहाँ आफ्नै सन्तान आफ्नै जनहरूसँग कुरा गरिरहनु भएको छ। हामीले देखिसकेका छौँ कि परमेश्वरले तिनीहरूलाई दिइरहनु भएको एक कारण चाहिँ यो थियो कि तिनीहरूका गन्दा फोहोर क्रियाहरू निच भ्रष्ट अनैतिकतामा कुनै लाश रम थिएन। परमेश्वरले तिनीहरूलाई दण्ड दिइरहनु भएको एक कारण चाहिँ यो थियो कि तिनीहरूका गन्ध फोहोर क्रिया र निच भ्रष्ट अनैतिकतामा कुनै शरम नै थिएन। तिनीहरू ती कुराहरूमा कति पनि लज्जित थिएन। तिनीहरू शरम पचेका मानिसहरू थिए। तर मेरो मित्र, परमेश्वरका सन्तानहरू कहिले पनि त्यस स्थानमा पुग्ने छैनन् जहाँ तिनीहरू पापहरूमा सन्तुष्ट हुन सक्छन्। यदि तपाईँ पापमा रहनुहुन्छ र त्यसमै तपाईँ खुसी हुनुहुन्छ भने तपाईँ एउटा कुरामा निश्चय हुन सक्नुहुन्छ कि तपाईँ परमेश्वरको सन्तान हुनुहुन्न। उडव पुत्र कहिले पनि सुँगुरको खुरमा खुसी थिएनन्, जबकि उनी पिताको पुत्र भएकोले गर्दा उसले यो भन्नु परेको थियो, म मेरो पिताको घरमा जानेछु। त्यसले यो प्रकट गर्यो कि उनी सुँगुर थिएनन्। पुत्र पिताको घरमा जान चाहन्छ किनभने उससँग पिताको स्वभाव छ। परमेश्वरले यसको यहाँ बिल्कुल स्पष्ट पार्नुहुन्छ, त्यस दिन म प्रति गरेका तेरा सबै दुष्टै पापको कारण तलाई शर्म पर्ने छैन, किनभने आफ्नो घमण्डमा खुसी हुनलाई यस सहरको बीचबाट म निकाल्नेछु मेरो पवित्र डाँडामा त फेरि कहिले अहंकारी हुने छैनस्। यसले त्यो दिनको बारेमा बताउँछ जब नम्रहरूले पृथ्वीको अधिकार गर्नेछन्। अनि बाह्र पदमा हामी पढ्छौं, यस प्रकार लेखिएको छ, तर तेरो बीचमा म दिन र नम्रहरूलाई छोडिराख्नेछु जसले परमप्रभुको नाउँमा भरोसा गर्छन्। जब बेबिलोनले यहुदालाई कैदमा लग्यो, त्यसले तीन पटक अलिअलि गरेर कैदमा लग्यो, तर तिनीहरूले सबै मानिसहरूलाई लगेन। गरीब दिन दरिद्र लुला लङ्गडा र बिरामीहरूलाई बेबिलोनमा लगेनन्, तिनीहरूलाई त्यसै मुलुकमा छोडे। तपाईँ कल्पना गर्न सक्नुहुन्छ कि त्यस बेला तिनीहरूले कस्तो महसुस गर्यो होला। बेबी लोनमा कैदी वा बन्दुवामा दास बन्न जान अति नै भयानक कुरा थियो, तर वास्तवमा यहुदामा त्यही नै छोडिने काम झन अझ खराब र दयनीय कुरा थियो। परमेश्वर भन्नुहुन्छ, म दिन र नम्रहरूलाई ख्याल वास्ता गर्न संकल्पना गर्दछु। तपाईँले पूरा शास्त्रभरि यो कुरा देख्नुहुन्छ। प्रभुले प्राय गरेर त्यस तथ्यको उल्लेख गर्नुहुन्छ कि उहाँ कुनै दिन गरीब र दिनहरूलाई सही उचित न्याय र इन्साफ र उचित व्यवहार दिलाउनुहुनेछ। आज पूरा संसारमा गरीब र दिनहरूको लागि सहायक कोही छ भने खालि प्रभु येशु ख्रिस्ट मात्र हुनुहुन्छ। यदि तपाईँ दिन र नम्र र गरीब हुनुहुन्छ भने मद्दतको लागि शरणको लागि जाने व्यक्ति नै खालि उहाँ हुनुहुन्छ। उहाँले तपाईँलाई सम्हाल्नुहुन्छ र उहाँले मात्र तपाईँलाई सहायता गर्न सक्नुहुन्छ। अनि तेह्र पदमा हामी पढ्छौँ, तेह्र पदमा, इसरायलका बाँकी रहेकाहरूले कुनै गल्ती गर्ने छैनन्, तिनीहरूका झुट बोल्ने छैनन्, तिनीहरूले कहिले पनि झुट बोल्ने छैनन् न तिनीहरूका मुखमा छल पाइनेछ। तिनीहरू खानेछन् र पल्टेर बस्नेछन्, कसैले तिनीहरूलाई भयभीत तुल्याउने छैन। इसरायलका बाँकी रहेकाले कुनै गल्ती गर्ने छैनन् अनि परमेश्वरसँग सधैँ आफ्ना बाँकी रहेकाहरू हुन्छन् र हजार वर्षीय राज्यमा पनि त्यहाँ अति नै ठूलो संख्यामा बाँकी रहेकाहरू हुनेछन्। तिनीहरू झुट बोल्ने छैनन् न तिनीहरूका मुखमा छल पाइनेछ। त्यो नै दिन आइरहेको छ जब तिनीहरूले यी कुराहरू गर्ने छैनन् र यसले यो कुराको संकेत गर्दछ कि तिनीहरूले एक समयमा यस्ता कामहरू गर्थेछन्। मित्र, परमेश्वरका सन्तानहरू पनि कहिलेकाहीँ पापमा पर्न सक्छ, तर सधैँको निम्ति त्यसमा रहिरहन सक्दैन। तिनीहरू निरन्तर पापमा रहिरहन सक्दैनन्। तिनीहरूका खुट्टाहरूमा गन्ध फोहोर मैला लाग्न सक्छ, तिनीहरू सुँगुरको खोरमा पर्न सक्छ, तर तिनीहरू कति पनि सधैँ त्यही नै रहिरहन सक्दैनन्। तिनीहरू खानेछन् र पल्टेर बस्नेछन् र कसैले तिनीहरूलाई भयभीत तुल्याउने छैन। यो सबैले त्यो दिनको संकेत गर्दछ जब परमेश्वरले आफ्ना जनहरूलाई आफ्ना मुलुकमा राख्नुहुनेछ र त्यो मुलुक दिनुहुनेछ। अहिलेसम्म यो भविष्यवाणी पूरा भएको छैन किनभने तिनीहरू सधैँ डर र भयमा रहिरहेका छन्। इसरायलले कहिले पनि शान्ति, आनन्द र आरामको महसुस गरेको छैन जबदेखि तिनीहरू त्यस मुलुकमा छन् र तिनीहरू हर समय भयमा र डरमा जीवन यापन गरिरहेका छन्। अहिले हामी त्यो दिनको वर्णनतिर आउँदैछौँ जब राजाले पृथ्वीमा आफ्नो राज्यको स्थापन गर्न गइरहनु भएको छ वा स्थापन गर्नुहुनेछ। 14-15 पदमा भनिएको छ, हे सियोनको छोरी गा, हे इसरायल चर्को स्वरले करा, हे यरुसलेमकी छोरी खुसी हो र सम्पूर्ण हृदयले रमाहट गर। तेरो दण्ड परमप्रभुले हटाइदिनु भएको छ, उहाँले तेरो शत्रुहरूलाई फिर्ता पठाइदिनु भएको छ। परमप्रभु इसरायलका राजा तँसित हुनुहुन्छ, अब उपरान्त तैँले कुनै खराबीको डर मान्नु पर्दैन। मित्र, यहाँ हामी देख्छौँ प्रभु येशु पृथ्वीमा आउनुहुनेछ र दुष्टता र खराबीको खत्तम गरिनेछ। यसैया 11:9 पदले भन्छ, समुद्र पानीले भरिए चाहिँ पृथ्वी परमप्रभुको ज्ञानले भरि पूर्ण हुनेछ। अनि 16 पदमा पढ्छौँ, त्यस दिन यरुसलेमलाई तिनीहरूले यसो भन्नेछन्, त नडरा हे सियोन, तेरा हात ढिला हुन नपाउन्। त्यस दिन यरुसलेमलाई तिनीहरूले यसो भन्नेछन्, त नडरा हे सियोन। आज यरुसलेमसँग डराउनु पर्ने थुप्रै कारण छ, थुप्रै कुरा छ, तर त्यस दिनमा त्यसले कुनै कुरादेखि डराउनु पर्दैन। हे सियोन, तेरा हात ढिला हुन नपाउन्, अर्को शब्दमा परमप्रभुको लागि व्यस्त हौ। अनि 17 पदमा हामी देख्छौँ, यो चाहिँ अद्भुत पद हो, परमप्रभु तेरा परमेश्वर तँसित हुनुहुन्छ, उहाँ बचाउनलाई सामर्थ्य हुनुहुन्छ, उहाँ तँसित अत्यन्तै आनन्दित हुनुहुन्छ, उहाँले आफ्नो प्रेमलाई प्रेममा तँलाई शान्त पार्नुहुनेछ, गीत गाएर उहाँ तेरो बारेमा रमाउनुहुनेछ। मेरो मित्र, परमेश्वरसँग उद्देश्य छ, उहाँले हामीलाई रातको अन्धकार रूपी दण्डमा भएर पठाउनुहुन्छ ताकि नयाँ दिनको ज्योतिमा हामीलाई ल्याउन सकोस्। मित्र, उहाँले आफ्नो सन्तानहरूसँग जस्तो सुकै तरिकामा व्यवहार गर्नुभए तापनि त्यो उहाँले प्रेमबाट कोमलतामा व्यवहार गर्नुभएको हो, हाम्रो भलाइ हाम्रो कल्याणको निम्ति गर्नुभएको हो। परमेश्वर हामीलाई प्रेम गर्नुहुन्छ, उहाँ हामीलाई चाहनुहुन्छ, अनि हामी उहाँमा निर्धक्कसँग भरोसा गर्न सक्छौँ। 18-20 पदमा भनिएको छ, नियुक्त गरिएका चाडहरूको शोक म तँबाट हटाइदिनेछु, ती तेरा निम्ति भार र लाज हुन्, तँलाई थिचोमिचो गर्नेहरू सबैसँग म उचित व्यवहार गर्नेछु, म लङ्गडालाई छुटाउनेछु र छरपष्ट भएकाहरूलाई म जम्मा गर्नेछु, तिनीहरूलाई शर्ममा पार्ने हरेक देशमा म तिनीहरूलाई प्रशंसा र सम्मान दिनेछु, त्यस बेला म तिमीहरूलाई जम्मा गर्नेछु र त्यस बेला म तिमीहरूलाई घरमा ल्याउनेछु, जब म तिमीहरूको सौभाग्य तिमीहरूकै नजरको सामने फर्काएर ल्याउनेछु, तब पृथ्वीका सारा मानिसहरूका बीचमा म तिमीहरूलाई सम्मान र प्रशंसा दिनेछु, परमप्रभु भन्नुहुन्छ। ओ मित्र, यो ज्योतिको उज्यालो दिन हो जुन आउन गइरहेको छ। यो इसरायल राष्ट्रको निम्ति महिमित दिन हुनेछ, अनि यो मण्डलीको निम्ति पनि महिमित समय हुनेछ। परमेश्वरले हामी धेरैलाई अग्नि ज्वालामा हालिरहनु भएको छ र उहाँले हामीलाई कष्ट दुःखहरूमा हालिरहनु भएको छ। स्वर्गको बारेमा महिमित कुरा सुनका बाटाहरू हुने छैनन्, यो हिरामतीको ढोकाहरू हुने छैनन्, यो कुरा पनि हुने छैन कि उहाँले सारा आँसुहरू पुछिदिनुहुनेछ। स्वर्गीयमा महिमित कुरा यो हुनेछ कि हामी उहाँलाई यस जीवनमा हामी माथि राखिदिनु भएको प्रत्येक बोझको लागि, हामीले पाएको हरेक कष्टहरूको लागि उहाँलाई धन्यवाद दिन गइरहेका छौँ। कुनै दिन जब तपाईँ र म हाम्रा उद्धारकर्ताको उपस्थितिमा हुन्छौँ, हामी उहाँलाई हरेक बोझ, हरेक कष्ट, परीक्षा, हरेक हृदय टुटाई, हृदय वेदनाको लागि धन्यवाद दिनेछौँ। हामी उहाँलाई हामीसँग एक बुद्धिमान समझदार पिताले आफ्ना बच्चाहरूसँग व्यवहार गर्ने कुराको लागि जस्तै धन्यवाद दिनेछौँ र हामी उहाँको प्रेमको अन्ध्यारो पक्षको लागि धन्यवाद दिनेछौँ। प्रभु आफ्नो वचन अध्ययनमा धेरै धेरै आशिष दिउन्।
हाम्रो बिछोडको गाथा मिलनको गीत गाइरहेछु, होइन यो हाम्रो बिछोडको गाथा मिलनको गीत गाइरहेछु। असमनियस होइन, असम विषाद होइन, जीवनको गीत गाइरहेछु। असमनियस होइन, असम विषाद होइन, जीवनको जित गाइरहेछु। होइन यो हाम्रो बिछोडको गाथा मिलनको गीत गाइरहेछु। सम्झ तिमी बिदाको दिन मिलने सुरज बाँकी नै छ, न सम्झ तिमी बिदाको दिन मिलने सुरज बाँकी नै छ। आशा प्रशान्तको मेघोडी त्यो दिन हामी भेट्ने नै छौँ, आशा प्रशान्तको मेघोडी त्यो दिन हामी भेट्ने नै छौँ। होइन यो हाम्रो बिछोडको गाथा मिलनको गीत गाइरहेछु।
आजको यो बाइबल अध्ययनमा सम्मिलित हुनुभएको लागि धन्यवाद। आशा गर्दछौँ यस कार्यक्रमद्वारा आशिषित हुनुभयो। श्रोता, यदि तपाईँहरू परमेश्वरको वचनको बारेमा अधिक जानकारी चाहनुहुन्छ या तपाईँहरूको कुनै प्रार्थनाका विषयहरू र सुझावहरू छन् भने, साथै सितैमा पुस्तक पुस्तिकाहरू प्राप्त गर्न चाहनुहुन्छ भने हाम्रो यस ठेगानामा पत्रचार गर्नुहोला। हाम्रो ठेगाना नेपालमा यस प्रकार छ: मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, भुटवल, रूपन्देही, लुम्बिनी, नेपाल। ठेगाना फेरि एकपल्ट सुन्नुहोला: मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, भुटवल, रूपन्देही, लुम्बिनी, नेपाल। अनि भारतमा मुक्तिको मार्ग विश्ववाणी, पोस्ट बक्स सङ्ख्या 16925, कोलकाता 700034, भारत। फेरि सुन्नुहोस्: मुक्तिको मार्ग विश्ववाणी, पोस्ट बक्स सङ्ख्या 16925, कोलकाता 700034, भारत। लौ त मित्र, आजलाई यहीँ नै हामी बिदा चाहन्छौँ। अर्को दिन यही समय अनि यही मित्रबेनमा भेट्नेछौँ। नमस्कार।